नमस्कार, कार्यक्रम झापामा जोन र सुपर जोनमा स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई झापासँगको सहकार्यमा रेडियो भिजनबाट उत्पादित र प्रसारित कार्यक्रम झापामा जोन र सुपर जोन कार्यक्रममा यहाँहरूलाई स्वागत छ। यहाँहरूले यो कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापामा सञ्चालित धान सुपर जोन, रबर जोन, सुपारी जोन र मकै जोनका बारेमा भइरहेका गतिविधि बारे जानकारी प्राप्त गर्न सक्नुहुनेछ। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्राविधिक तथा उत्पादन सामग्रीको व्यवस्था, उत्पादनमा यान्त्रिकीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकीकरण तथा औद्योगिकरणको परिकल्पना परियोजनाले गरेको छ। यो परियोजना स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि विकास रणनीति कार्यान्वयनको सहयोगी परियोजना हो। आज हामीले झापामा जोन अन्तर्गत रबर जोन कार्यक्रम कसरी सञ्चालन भइरहेको छ, आगामी आर्थिक वर्षमा रबर जोनसँग सम्बन्धित कार्यक्रमहरू कस्ता कस्ता रहेका छन् र किसानहरूले जोन कार्यक्रम सुरु भएपछि कस्ता कस्ता फाइदाहरू लिन सफल भएका छन् भन्ने विविध विषयमा बुझ्ने कोसिस गरेका छौँ। सुरु गरौँ आजको कार्यक्रम झापामा जोन र सुपर जोन। झापामा जोन कार्यक्रमको परियोजनाका संवाहकहरू मध्ये व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोन विकास कार्यक्रम पनि एक हो। राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भावनाका आधारमा तोकिएको पूर्वाधारहरू भएको र तोकिएको बाली वस्तुमा न्यूनतम 500 हेक्टरमा सञ्चालन भएको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका रूपमा जोनहरू रहनेछन्। कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्याउने गरी जोनमा समावेश गरिएका बाली वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु जोन क्षेत्रमा कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास एवं व्यावसायिक प्रबन्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रको स्थापना मार्फत कृषिको आधुनिकीकरणको आधारशिला तयार गर्ने जस्ता व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोन विकास सञ्चालनका उद्देश्य रहेका छन्। यिनै प्रसङ्गमा आज हामीले झापामा रबर जोन कार्यक्रम कसरी सञ्चालन भइरहेको छ भन्ने विषयमा जोन कार्यक्रमका नायब प्राविधिक सहायक धर्म कटुवालसँग झापामा रबर जोनको सम्भावना कस्तो रहेको छ भनेर कुराकानी गरेका छौँ। अबको प्रस्तुतिमा धर्मराज कटुवालसँग गरिएको यो कुराकानी।
सम्भवतः रबर जोन कार्यक्रम विगत दुई वर्षदेखि झापामा लागू भए तापनि हाम्रो कार्यक्रमको हिसाबले हामीले पोहोरबाट चाहिँ सुरु गरेका हौँ यसमा काम गर्न। पहिलो वर्ष हामीसँग कार्यक्रम बजेटहरू थिएन र यो वर्षमा हामीले काम गर्दै जाँदा त्यति धेरै बजेट थिएन हाम्रो अनुदानको र यो कार्यक्रमहरू चाहिँ सञ्चालक समितिको मागमा आधारित कार्यक्रमहरू हुन्थ्यो। त्यसमा 30 लाख रुपियाँ बजेट थियो। त्यसले हामीले भने जस्ता ठुल्ठुला कार्यक्रमहरू गर्न नसके तापनि र रबर जोनमा चाहिँ सीमित किसानहरू हुनुहुन्छ, त्यसले गर्दा उहाँहरू सबैलाई सम्बोधन गर्न सकिन्छ खालका र अति आवश्यक जो चाहिँ पहिले पुराना बगानहरू लगाइराख्नु भएको र त्यसमा चाहिँ रोलिङ मेसिनहरूको, स्मोक हाउसहरूको अभाव देखिन्थ्यो। 2-3 ठुल्ठुला चाहिँ स्मोक हाउसहरू भए तापनि सानो ठाउँ ठाउँमा थिएन। त्यसका लागि हामीले त्यसमा सपोर्टका लागि अनुदानको कार्यक्रम अन्तर्गत सञ्चालक समितिकै मागमा आधारित कार्यक्रम भनेर हामीले चाहिँ त्यो गोद्रेज स्मोक हाउस र रोलिङ मेसिनहरू वितरण गरेका थियौँ। त्यो चाहिँ अलिकति बढी प्रभावकारी देखियो किनभने पहिलो वर्ष एकदम हाते मेसिनहरूले एकदम दुःखका साथले उहाँहरूले चाहिँ काम गरिराख्नु भएको थियो र त्यसमा हामीले त्यो चाहिँ कार्यक्रमबाट सपोर्ट गर्ने बित्तिकै अहिले हामीले घुमेर पछि पनि हेऱ्यौँ कतिको प्रभावकारी छ, हाम्रो कार्यक्रम कस्तो भयो भन्दाखेरि एकदम प्रभावकारी नै देखिया छ र आगामी समयमा अब त्यसलाई चाहिँ प्रशोधनका विभिन्न कुराहरू, किनभने हाम्रो पहिलो वर्षमा बजेट पनि नहुँदा हामीले धेरै काम त गर्न सकेनौँ, तथापि त्यसले के कति चाहिँ उपलब्धि भयो भन्ने कुरामा अहिले चाहिँ जे होस् त्यति गर्न सके पनि धेरै राम्रो भएको छ र अब आगामी वर्षमा हामीसँग 76-77 को पनि बजेट आइसकेका छ यो रबर जोनको। यसमा पनि हामीले चाहिँ अहिले चाहिँ सञ्चालक समितिको मागमा आधारित भनेको छैन, तर कार्यक्रम तोकिएर आए पनि अलिकति ठुला खालका कार्यक्रमहरू र क्षेत्र विस्तारका कुराहरू पनि यसमा चाहिँ छन्, र हामी चाहिँ यसमा चाहिँ अहिले सपोर्टेड कार्यक्रमहरू र सबै कार्यक्रममा 50% अनुदानको कार्यक्रमहरू छ, यसैमा रहेर हामीले यसपालि पनि केही कार्यक्रमहरू गर्दैछौँ, त्यसको सूचनाहरू पनि हामीले प्रकाशित गरिसकेका छौँ।
जस्तै रबर किसानहरूको लागि के छ र सरकारले जुन कार्यक्रम सञ्चालन गर्यो होइन, रबर खेतीबाट के फाइदा हुँदो रहेछ, यसको सम्भावना के देखिएको छ?
यो रबर खेती भन्ने चाहिँ अब एकदमै महत्त्वपूर्ण विषय रहेछ। वास्तवमा केही समय अगाडि, 1-2 वर्ष अगाडि 2-4 वर्ष अगाडि भनौँ, यो रबरको बारेमा के होला भन्ने कुरा धेरैलाई थाहा थिएन, हामीलाई नै पनि एकदम कम ज्ञान थियो, अलिअलि सुन्यो, अलिअलि हेरिया थियो, यादा कदा देखिया मात्रै थियो भने यसमा आइकिन र अहिले पछिल्लो अवस्थामा यसको बारेमा बुझ्दा यो चाहिँ एकदमै प्रभावकारी हाम्रो यो दैनिक जीवनमा हामीले प्रयोग गरिरहेका संसाधनहरू जति छन् त्यसमा प्रायः धेरै चाहिँ रबरकै चाहिँ सामानहरू हामीले प्रयोग गरिरहेका हुँदोरहेछौँ।
अहिलेसम्म चाहिँ नेपालमा 50,000
50,000 सामानहरू चाहिँ यो रबरबाट उत्पादन हुँदो रहेछ, र त्यसले गर्दाखेरि यसको विश्व बजारसम्म यसको माग धेरै हुँदो रहेछ, डलरसँग चाहिँ यसको प्रत्यक्ष चाहिँ सरोकार रहँदो रहेछ, र त्यसले गर्दाखेरि र यसको बजारमा त्यति ठुलो अभाव पनि देखिएको छैन, यानि कि अब झापामा त झापा इलाममा यो रबर नेपालमै भनौँ, यही झापा इलाममा अलिअलि भर्खर सुरुवाती छ भनौँ, अहिले चाहिँ हाम्रो सरदरमा एउटा जोनलाई पुग्ने एरिया 500 हेक्टर जति पुगेको छ भने यसबाट भएको उत्पादन कति पनि होइन, र त्यसका लागि चाहिँ हामीले क्षेत्र विस्तार गर्दै लग्यौँ भने यसबाट विभिन्न उद्योग धन्दाहरू हामीले खोल्न सकिने रहेछ, त्यसका प्रयासहरू पनि भइरहेका छन्, निजी प्राइभेट कम्पनीहरू दर्ता गरेर चाहिँ लाग्नु भएको छ कोही भने, अहिले चाहिँ हाम्रो सुरुवाती अवस्थामा त्यति धेरै उत्पादन नभए तापनि अब केही केही सामानहरू जस्तै चाहिँ अब यो फेभिकलहरू यो चाहिँ सामान्य बनिरहेको अवस्था पनि छ, र भोलि गएर हामीले यसलाई उत्पादन गर्दै गएर कच्चा पदार्थ आपूर्ति भयो भने चाहिँ अब जुत्ता चप्पलका फ्याक्ट्रीहरूदेखि लिएर बेलुनहरू भए विभिन्न चाहिँ आइटमहरू बनाउनेतिर हामीले चाहिँ प्रोत्साहन गर्न सकिने रहेछ भन्ने कुरा बुझ्यो, र त्यही अनुसार विभिन्न कम्पनी दर्ता गरेर अहिले रबर बगानहरू पनि चाहिँ विस्तार भइरहेको अवस्था छ।
सर, प्राविधिक क्षेत्रमै काम गर्नुहुन्छ होइन,
हजुर,
यो रबर खेती चाहिँ कस्तो प्रकारको जमिनमा गर्न सकिँदो रहेछ, एउटा किसानले गर्न चाह्यो भने उसको माटो कुन अवस्थाको हुनुपर्छ अथवा उचाइ कस्तो हुनुपर्छ, वातावरण कस्तो चाहिँदो रहेछ?
एकदमै राम्रो कुरा। जस्तै हामीले रबरको कुरा गर्दै गर्दा रबर जोन झापामा छ, रबरमा काम गर्ने भन्दै गर्दा कहिलेकाहीँ के कुरा हुँदो रहेछ भने यो त धान फल्ने क्षेत्र हो, मकै फल्ने ठाउँ, यस्तो अन्नको भण्डारमा चाहिँ रबर रुख रोप्ने, त्यसो गर्दाखेरि चाहिँ अन्न उत्पादनमा कमी हुने हो कि भन्ने कुराहरू पनि आइरहँदा रहेछन्। हामीले त्यसलाई विचार गर्दै जाँदा रबरलाई त्यस्तो एकदम उत्पादनशील भूमि नचाहिने, त्यो चाहिँ खोलाको बगरहरूमा किनारहरूमा त्यसरी रोप्न सकिँदो रहेछ भनौँ, खोलाले छोडेका क्षेत्रहरूमा धेरै मलिलो गहिरो पानी जम्ने ठाउँमा यो नहुने, अलिकति डाँडो अलिकति भिरालो जमिन त्यो खोलाले छोडेको बगर अथवा भनौँ बाँझो रहेका जमिनहरूमा चाहिँ यसलाई लगाउन सकियो भने त्यस्तैमा राम्रो फस्टाउने पनि भएकाले यसले खासै यो चाहिँ अन्य खेतीयोग्य जमिनलाई असर पनि नगर्ने भएकाले खालि रहेका भागमा चाहिँ यसलाई लगाउन सकिँदो रहेछ।
जस्तै सर, अहिले चाहिँ झापामा धेरै सामुदायिक वनहरू छन् र बिचमा धेरै खाली जमिनहरू त्यत्तिकै छन् है, खोला किरानाका बाहेक पनि सामुदायिक वनसँग अथवा त्यहाँका स्थानीयहरूसँग चाहिँ तपाईँहरूले समन्वय गरेर त्यस्ता क्षेत्रहरूमा खाली क्षेत्रहरूमा रबर खेती गर्ने सम्भावना चाहिँ छ कि छैन?
एकदमै छ, अहिलेसम्म भइरहेको पनि त्यो पनि रहेछ। हामीले कार्यक्रम गर्नुभन्दा अगाडि जस्तै जामुनखाडी सामुदायिक वनले पनि लगाएको छ, लगभग 20-25 हेक्टर जति त्यहाँ पनि रहेछ, त्यस्तै कालिका सामुदायिक वनले पनि लगाएको छ, त्यस्तै बिचबिचमा अन्य खाली रहेका ठाउँहरूमा यसलाई लगाउन सक्ने प्रचुर सम्भावना रहेछ, र त्यो कुरा पछिल्लो अवस्थामा यो रबरको फाइदाहरूको बारेमा बुझ्दै गएपछि सामुदायिक वनहरूले पनि इच्छुक हुनुहुन्छ, अहिले हामी रबर लगाउँछौँ यो खाली रहेको ठाउँमा भन्ने कुरा चाहिँ लिएर आउँदै हुनुहुन्छ, तर हाम्रो आगामी समयमा हामीले चाहिँ त्यसलाई क्षेत्र विस्तार गर्दै लाने कुरामा हामी त्यसलाई समेटौँला भनेका छौँ। यसपालि हामीले धेरै त क्षेत्र विस्तार गर्न सक्दैनौँ, हाम्रो कार्यक्रम थोरै छ, लगभग 30 हेक्टर जति हामीले यसपालि क्षेत्र विस्तार गर्ने हो, तर आगामी समयमा त्यसरी इच्छुक हुनुभयो र त्यस्ता ठाउँहरू यदि सम्भावना रहेछ भने त्यसलाई हामी हेरेर क्षेत्र विस्तार गर्नेछौँ।
जस्तै अब निजी भनौँ व्यक्तिगत हिसाबले कसैले रबर खेती गर्नुहुन्छ भने जुनबाट सपोर्ट चाहिँ कस्तो हुन्छ?
व्यक्तिगत रूपमा हाम्रोमा चाहिँ के हो भने सञ्चालक समितिको मागमा आधारितै हुने उनका कार्यक्रमहरू अथवा हाम्रैमा आएका कार्यक्रम पनि सञ्चालक समितिले निर्णय गरिसकेपछि बल्ल चाहिँ हामीले कार्यक्रम सञ्चालन गर्छौँ। र अबका कार्यक्रमहरू जस्तै व्यक्तिले मात्रै आएर चाहिँ अहिले अलिकति पाउँदैन, किनभने समूह सहकारी केहीमा आबद्ध हुनुपर्छ। त्यसपछि यहाँ चाहिँ हामीले त्यो सूचीकृत गर्ने त्यो टाइम हुन्छ, अहिले सकिसकेको छ। त्यो सूचीकृतमा खोलेको बेलामा चाहिँ समूह सहकारी अथवा प्राइभेटै भए पनि फर्ममा प्राइभेट फर्म दर्ता गरेर चाहिँ उहाँहरूले आउनुभयो भने उहाँहरूले सहभागी हुन सक्नुहुन्छ, यहाँका कार्यक्रमहरू लिन सक्नुहुन्छ।
जस्तै अहिले तपाईँहरूले जनताहरूलाई इन्करेज गरिराख्नु भएको छ, खेती गरौँ, रबर खेतीबाट फाइदा हुन्छ, आत्मनिर्भर बनिन्छ, स्वरोजगार बन्न सकिन्छ भन्ने वातावरण सरकारले बनाउँदैछ। तर यसको बजारीकरण अथवा यसको उचित मूल्य लिएर बेच्ने अथवा क्वालिटी भएको सामानहरू उत्पादन गर्नेतर्फ चाहिँ तपाईँहरूले कसरी सोच्नु भएको छ?
अब अहिले हाम्रो भनौँ न यो लगभग पहिलो वर्ष एक वर्ष मात्रै पार गर्दैछौँ हामीले, र त्यसमा पनि हामीले चाहिँ औद्योगिकरणलाई अलिकति विचार गर्ने हो कि भनेर त्यो हिसाबले कार्यक्रम गर्न खोज्दै गर्दा प्राय केही थोरै चाहिँ पुरानो बगानदेखि बाहेक अन्य नयाँ बगान छ, भर्खर यसपालिबाट उत्पादन सुरु भएको छ, र त्यो हिसाबले पहिलो चाहिँ हाम्रो प्राथमिकता भनेको उत्पादन रहेछ। उत्पादनै छैन भने बजारीकरण अथवा चाहिँ 150 केजी उत्पादन हुने, 2-4 क्विन्टल उत्पादन हुँदैमा त्यसमा उद्योग धन्दामा गइहाल्न नसकिने भएकोले पहिलो उत्पादनलाई हामीले अहिले प्राथमिकता दिएको छौँ। र आगामी वर्षदेखि हामी चाहिँ उद्योग धन्दाका चाहिँ कार्यक्रमहरू होइन औद्योगिकरणका कार्यक्रमहरू पनि त्यसमा चाहिँ लानेछौँ। अब अहिले त्यस्तो धेरै उत्पादन र उत्पादन भइसकेको सामान चाहिँ बिक्री वितरणमा त्यति ठुलो समस्या जस्तो पनि देखिया छैन, त्यो हिसाबले अब सोच्न चाहिँ सोचिया छ तर काम चाहिँ सुरु भएको छैन अहिले।
अहिले चाहिँ अब नेपालमा अथवा झापामा भनौँ ठ्याक्कै रबरका उद्योगहरू स्थापना नहुनु होइन, यो अहिले कहाँ बिक्री भइरहेछ, कसरी गइरहेछ होइन, जन अब साँच्चैकै नयाँ किसानहरूले नयाँ समूहले गर्न चाह्यो भने होइन उसको लागि बजार चाहिँ कहाँ पाउँछ?
अब त्यो
इन्डियै बेच्ने विदेशै पठाउने?
इन्डियातिर त इन्डियातिर पनि प्राय धेरै त इन्डियातिरै जान्छ उसको अब बजार। प्राय इन्डियामा भनेको त पहिलेदेखि रबर खेती, रबर बोर्ड, त्यहाँबाट चाहिँ विभिन्न अब उद्योग धन्दाहरू भएकोले कच्चा पदार्थ प्राय इन्डियातिरै जान्छ। तथापि यहाँबाट सङ्कलन गर्ने पठाउने कुराहरूमा चाहिँ यहाँका स्थानीय क्रेताहरू पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ सङ्कलन गरेर त्यो बजारसम्म लानुहुन्छ अथवा विराटनगरसम्म पुर्याउनुहुन्छ बिक्रीको लागि, अथवा उतैबाट पनि चाहिँ अहिलेसम्म त मान्छेहरू त्यो रबर कच्चा रबर खोज्न आइरहनु भएको र उहाँहरूलाई नै बेच्दै आइरहनु भएको छ।
एउटा चाहिँ उत्पादन दिने बिरुवाले कतिसम्म उत्पादन दिँदोरहेछ सर? जस्तै अलिकति प्रष्ट भन्दैन जनताहरूले पनि बुझ्ने हिसाबले, एउटा बोटबाट कति उत्पादन लिने अथवा एक हेक्टर जमिनबाट कति उत्पादन हुने, त्यसको लागत खर्च के हुँदो रहेछ, के छ सर त्यो अलिकति?
अब त्यसको चाहिँ एउटा रबर प्लान्ट, एउटा बिरुवा तयार गरेर रोपिसकेपछि एउटा बिरुवाले 25-30 वर्षसम्म चाहिँ राम्रो उत्पादन दिन सकिन्छ भनिन्छ। र यसमा अब रोपिसकेपछि लगभग भनौँ 6-7 वर्षको बिरुवा भएपछि पहिलो उत्पादन लिन सुरु गरिन्छ। त्यसको बोटको आधारमा कतिको अब चाहिँ मोटाइ छ त्यसको आधारमा लिन सुरु गरिन्छ। र त्यसमा चाहिँ अब वर्षभरिमा तपाईँको 3-4 महिना ग्याप रहन्छ भने त्योदेखि बाहेक सधैँ चाहिँ त्यसबाट लेटेक्स लिन सकिन्छ। त्यसको चोप जुन त्यसबाट हामीले चाहिँ चोप लिन्छौँ त्यसलाई लेटेक्स भन्छ। त्यो चाहिँ अब दिन बिराएर एउटा बिरुवालाई दिन बिराएर चाहिँ त्यसलाई ट्र्यापिङ गरेर चाहिँ त्यो चोप सङ्कलन गर्ने गरिन्छ। यो गर्दाखेरि औषधमा अब सानो ठुलो कुनैबाट अलिकति धेरै पनि आउन सक्छ, नभए पनि 2-250 ml पर दिन पर प्लान्ट उत्पादन चाहिँ हुन्छ।
जस्तै ट्यापिङको कुरा गर्नुभयो, यो ट्यापिङ गर्ने पनि एकदम नजानेर किसानहरूले बिगारिरहेको, अनि बिरुवा पनि मर्ने होइन, अनि उत्पादन पनि कम हुने भन्ने एउटा समस्या छ। यो ट्यापिङ गर्न चाहिँ तपाईँहरूले कसरी चाहिँ
ट्र्यापिङ दिनुहुन्छ? हजुर, ट्र्यापिङ पहिलेदेखि नै गरिराख्नु भएकै हो। अब त्यो चाहिँ के रहेछ भने यसो हँसियाले ठुङ्गिदिँदाखेरि पनि त्यसबाट चाहिँ चोप पाउने, त्यो आफै डल्लो परेर पछि चाहिँ एउटा क्रिकेट बल जस्तो आफै हुँदो रहेछ त्यो हिसाबले, र बोटलाई पनि असर नपर्ने गरी यसको ट्र्यापिङ पनि मेथड छ। त्यसका लागि हामीले पोहोरको साल हामीले चाहिँ 3 दिने 3 तालिमहरू थियो, त्यो सबै 3 तालिम चाहिँ हामीले त्यही रबर ट्र्यापिङ सम्बन्धी राखेका थियौँ। त्यसबाट पनि एकदमै राम्रो चाहिँ उहाँहरूले सिक्ने अवसर पाउनुभयो, जसका लागि हामीले चाहिँ राजु पौडेल रबर विज्ञ हुनुहुन्छ जो चाहिँ इन्डियामा 22-24 वर्षसम्म रबर बोर्डमा काम गर्नुभयो, उहाँलाई नै ल्याएर चाहिँ हामीले त्यो ट्र्यापिङको तालिम सञ्चालन गरेका थियौँ। र त्यसमा धेरै कुराहरू हुँदो रहेछ वास्तवमा, त्यो घोचेर अथवा अलिकति खुर्किँदैमा आउने हुँदो रहेनछ, त्यो हामीले नै पनि धेरै सिकाएका छौँ अहिले, उहाँहरूले गर्दै गरेको कुरामा परिवर्तन पनि आएको छ। भित्र चाहिँ क्याम्बियम तह नकाटिने गरी बाहिर बाहिरी बोक्रो चाहिँ काटेर एउटा सेपमा निकाल्ने गरिन्छ, एउटा मेथड छ त्यो पनि। अब गर्दै गएपछि उहाँहरूले अनुभवले पनि गर्दै गर्नुभएको र प्लस ती तालिमहरू, र यसपालि पनि हामीले एउटा तालिम यो रबर ट्र्यापिङ सम्बन्धी प्लस नर्सरी सम्बन्धी भनेर एउटा सञ्चालन गरिसकेका छौँ रङ्गे डाँडामा, त्यसले पनि उहाँहरूलाई चाहिँ धेरै हेल्प गरेको छ।
अब यो यसको पनि विभिन्न प्रजातिहरू हुन्छ होला होइन, कस्तो खालको चाहिँ जातको बिरुवा रोप्दाखेरि चाहिँ अझै बढी उत्पादन लिन सकिन्छ, भनौँ न आधुनिक तरिकाले कसरी रोप्ने, यसको रोपाईको विधि के रहेछ सर, के बुझ्नु भएको छ?
रोपाई अब यसको नर्सरीदेखि नै अन्य भन्दा अलिकति फरक, र यसको चाहिँ बडिङ गरेर बिरुवा निकालिन्छ। बिरुवा तयार भइसकेपछि यसलाई रोप्ने त अब प्राय खोलाको किनारहरू, खोलाले छोडेको अथवा बाँझो जमिनमा यसलाई चाहिँ प्लान्टेसन गरिएको छ। प्राय अब धेरैतिर बगानहरू हेर्दाखेरि अथवा हामीले भन्नुपर्दा ठ्याक्कै यसलाई रोप्ने चाहिँ प्लान्ट टु प्लान्ट चाहिँ लगभग 14 फुट को फरकमा, र रो टु रो पनि लगभग चाहिँ त्यही 13-14 फुटको अन्तरमा गरेर रोपिन्छ। रोप्नलाई प्राय अन्य फलफुलको बिरुवाहरू जस्तै गरेर चाहिँ यसलाई रोप्न सकिन्छ।
जस्तै यसको बहु उपयोगिता पनि भन्ने गरिन्छ होइन, यसको काठ पनि चाहिँ मूल्य लिएर बेच्न सकिने र सुरुमा उत्पादन पनि लिन सकिने भनेपछि यसको काठको अवस्था चाहिँ हुन्छ, यसको के बन्न सक्छ होइन, पछाडि रुखको रुखबाट चाहिँ के बनाउन सकिने रहेछ, के बुझ्नु भएको छ?
यो चाहिँ एउटा अलिकति कस्तो खालको भने अरू प्लान्ट भन्दा अलिकति फरक हुँदो रहेछ यसको बोट भनेको। अब बढ्दै जाँदाखेरि अलिक ठुलो हावाहुरी आयो भने पनि भाँचिन सक्ने हुँदो रहेछ। त्यसपछि कहिलेकाहीँ अब जङ्गली जनावरहरू पनि, हात्तीहरू पस्यो भने पनि यसलाई चाहिँ भाँचिदिँदो रहेछ, अलिकति कमजोर हुँदो रहेछ। तर यो बोट चाहिँ अलिकति छिप्पिसकेपछि, भनौँ 25-30 वर्ष त हामीले लेटेक्स लिन्छौँ, त्यो पछि चाहिँ पछिल्लो अवस्थामा रुख पनि धेरै मोटाइसकेको हुन्छ। त्यो बेलामा हामीले यसलाई दाउराको रूपमा पनि प्रयोग गर्न सक्यौँ, हाँगा बिगा त्यो बिचबिचमा पनि भाँचिएकोलाई एउटा दाउराको रूपमा युज गर्न सक्यो, र पछि चाहिँ यसलाई काठको रूपमा, राम्रो काठ पनि चाहिँ निस्किँदो रहेछ, त्यतिखेर हामीले काठको रूपमा यसलाई प्रयोग गर्न सक्छौँ।
जस्तै सर अब अलिकति प्राविधिक कुराहरू अथवा उत्पादनकै कुराहरू गरौँ, तपाईँहरूले अघिल्लो वर्ष त भट्टीहरू अथवा सुकाउने त्यसलाई गर्ने कुराहरू, अब यो चालु आर्थिक वर्षमा चाहिँ साँच्चै जुन मार्फत कस्ता कस्ता कार्यक्रम जान्छन् किसानसम्म?
हजुर, यसपालि पनि हामीले चाहिँ रोलिङ मेसिनका कार्यक्रमहरू, हामीले 15 रोलिङ मेसिनको कार्यक्रमहरू राखेका छौँ 50% अनुदानमा। त्यसपछि हाम्रो नर्सरी स्थापनाका कार्यक्रमहरू पनि छन्, र साना सिन्चाइ पूर्वाधार निर्माण भनेर हामीले त्यो पनि 30-35 कार्यक्रम हामीले राखेका छौँ, र साना सिन्चाइ पनि त्यसमा छ भने। अब साना मेसिनरीहरूको कार्यक्रमहरू, पावर टिलरहरूको कार्यक्रमहरू पनि छ, त्यही कार्यक्रमहरू यसपालि।
कतिसम्म जमिनमा चाहिँ खेती विस्तार गर्न सकिने रहेछ झापामा, सम्भावना के छ?
झापामा सम्भावना त धेरै छ, लगभग अब अहिले 500 हेक्टर जति चाहिँ लागिरहेको छ भने प्लस हामीले अरू 2,000-2,500 हेक्टर चाहिँ क्षेत्र विस्तार गर्न सक्छौँ।
कति हेक्टर भयो भने चाहिँ नेपाल आत्मनिर्भर बन्न सक्ने अवस्था देखिन्छ सर सरकारी?
त्यो चाहिँ अहिले ठ्याक्कै भन्न सकिँदैन होइन, लगभग अब नेपाललाई चाहिने रबर कति हो, त्यसका चाहिँ विभिन्न प्रोडक्टहरू कति आइरहेका छन् भन्ने कुरा, अब त्यसको पुरै तथ्याङ्क भएपछि मात्रै त्यो भन्न सक्ने कुरा हो। नभए अब चाहिन त धेरै चाहिन्छ, यो एउटा दुईवटा जोनको कार्यक्रमबाट मात्रै त्यसलाई पर्याप्त हुन नसक्ला सायद, भनौँ 5-6 हजार हेक्टर चाहिँ त्यसलाई क्षेत्रफल चाहिन्छ।
जस्तै सर अब अलिकति स्वरोजगारको हिसाबले होइन, एउटा 500 हेक्टर जमिनमा अहिले भइरहेकोबाट कतिजनाले स्वरोजगार प्राप्त गर्न सकिने रहेछ, र अरू चाहिँ अहिले त धेरै युवाहरू विदेश जाने चलन छ, खाडी जाने चलन छ, उहाँहरूलाई रोक्नका लागि के गर्न सकिने रहेछ, रबर खेती मार्फत केही त्यस्तो भन्न सकिने अवस्था छ?
त्यसमा चाहिँ अब रबर खेतीलाई चाहिँ के रहेछ भने अरू बालीभन्दा अलिकति फरकै हुँदो रहेछ हरेक कुरामा। यो रबर बालीलाई हेर्दाखेरि यसलाई रोजगार पनि राम्रै, प्लस अर्को देखिने राम्रो पक्ष चाहिँ के रहेछ भने अब दिनै पछि लेटेक्स आउने भएपछि हाम्रो दुना गाई जस्तै रहेछ वास्तवमा यो, र एउटा दुईवटा अथवा सानातिना भनौँ 1-1.5 कट्ठा तरकारी खेती गरे जस्तो भन्दा अलिकति फरक रहेछ। त्यति लगाएर त्यो कहाँ बेच्ने के गर्ने, अहिले अलिकति अन्युअल र अलिकति लार्ज स्केलमा भनौँ 10 कट्ठादेखि माथि चाहिँ खेती गर्ने हो भने त्यसमा चाहिँ अब भनौँ 1-1.5 बिघासम्म खेती गरेका छ भने 4-5 जनालाई राम्रो रोजगारी सिर्जना हुँदो रहेछ, त्यो चाहिँ देखिया छ अहिले।
जस्तै सर, यो कसरी बिक्री कसरी, यसको मूल्यको अवस्था चाहिँ के रहेछ, के अहिलेको चाहिँ चलन चल्तीको मूल्य अनुसार?
अब यसको लेटेक्स तत्काल चाहिँ निकालिएको भनौँ, चोप नै बेच्नु पर्यो भने त्यो पनि त्यसको बाक्लोपनको आधारमा 50-65 रुपियाँसम्म चाहिँ अहिले बिक्री भइरहेको,
प्रशोधनै नगरेको
पर लिटर, प्रशोधनै नगरिकन पनि बिक्री भइरहेको छ भने त्यसबाट चाहिँ सिट निकालिसकेपछि त्यसलाई जमाएर पेलेर सिट निकालिसकेको चाहिँ 215-220 रुपियाँ भनौँ, 200-220 एभरेजमा पर केजी बिक्री भइरहेको छ।
अब साँच्चीकै जोन मार्फत चाहिँ कार्यक्रम सञ्चालन गरिरहँदाखेरि तपाईँले चुनौती चाहिँ कहाँ देख्नुभयो सर?
अब चुनौतीहरू त धेरै छ यसमा, अब किनभने पहिले लगाउँदादेखि नै यसमा अब लागत खर्चहरू त अब सुरुमा भनौँ 5-7 वर्षसम्म यसबाट उत्पादन सुरु हुँदैन, त्यतिन्जेल खर्चै मात्रै हुने हो। त्यसपछि गएर पनि अलिकति राम्रो ज्ञान भइदिएन, जस्तै ट्र्यापिङ गर्न जानिएन अथवा बिरुवालाई भनौँ अलिकति कमजोर हुने भएको हुनाले त्यसलाई चाहिँ छेउछाउमा अलिकति सेफ हुने खालका बिरुवाहरू लगाइएन भनेदेखि अलिकति गाह्रो रहेछ। प्लस अब अहिले यसमा कृषि बिमा भन्ने त आइरहेको छ, त्यो कृषि बिमाको बिमा लेख तयार भएको छैन, त्यो तयार हुने हो भने त्यसले केही सेभ गर्ने थियो, त्यो नभइदिएकोले गर्दाखेरि चाहिँ अलिकति समस्या जस्तो पनि देखिया छ भने अब रबर बुझ्नेहरूले प्रायः रबर आफ्नो क्षेत्रमा चिया मासेर के गरेर पनि रबर लगाइराख्नु भएको छ, त्यो अवस्थामा त राम्रो
सर। अहिले चाहिँ अलिकति नेपालीहरूले होइन उद्योग स्थापना गर्दाखेरि झन्झट बिहोर्नु पर्यो, हामी नै चाहिँ किसानहरूले रबर उद्योग स्थापना गर्ने, रबरबाट चाहिँ सामग्रीहरू निकाल्ने भनेर चाहिँ जाँदाखेरि सरकारको तर्फबाट राम्रो सपोर्ट भएन, हाम्रो कुरा सुनवाई भएन भन्ने पनि कतिपय किसानको गुनासो छ, त्यो उहाँहरूलाई सपोर्ट गर्ने चाहिँ जिम्मेवारी जुन कार्यक्रम अन्तर्गत हुन्छ कि हुँदैन?
त्यो हुन्छ, तर अब अहिले पहिलो फेज छ, पहिलो वर्ष छ, पहिलै वर्षमा त किनभने हामीसँग अहिले त पर्याप्त उत्पादन नै छैन, र अब अहिले प्राय हामीले सुनिराखेको पनि के हो भने उत्पादन के अरे बिक्रीमा समस्या भयो, बजारमा समस्या भयो भन्ने कुरा त्यति धेरै होइन। अब पहिले हामीले उत्पादनमै जोड गर्ने हो, त्यसपछि दोस्रो तेस्रो वर्षबाट हाम्रो किनभने औद्योगिकरणमा पनि जाने नै हो यसको चाहिँ लक्ष्य भनेकै त्यो भएको हिसाबले हामीले त जानै पर्छ, त्यसमा जान्छौँ, तर अहिले पहिलो चाहिँ उत्पादनलाई चाहिँ जोड दिने हो, 2-3 वर्षपछि यसमा त जाने।
जस्तै तपाईँको अनुभवले होइन 2 वर्ष जति सञ्चालन गरियो र पहिले र अहिले जुन कार्यक्रम आइकन फरक के पाउनुभयो सर? ठ्याक्कै
पहिले त्यही हो, अघि पनि भने मैले अब पहिले बगान भए तापनि त्यसलाई चाहिँ व्यवस्थापन त्यति राम्रो हुन सकिरहेको थिएन, ट्र्यापिङहरूदेखि लिएर विभिन्न कुरामा कमी कमजोरीहरू थिए, त्यसलाई अहिले सुधार गरिएको छ भने अहिले अलिकति चाहिँ व्यवस्थापनमा
सर। अब कहिले कहिले चाहिँ ठुल्ठुलो रोगहरू पनि आउँछ, बिरुवा मर्ने सुक्ने होइन, यसका लागि चाहिँ विज्ञ मानिसहरूको एकदमै कमी छ, अब तपाईँहरूले चाहिँ खासमा यस विज्ञहरू चाहिँ कसरी परिचालन गर्नुहुन्छ?
विज्ञहरू अब हामीले नै पनि भन्ने हो भने म एउटा प्राविधिकको हिसाबले भन्ने हो भने पनि अब सबै कुरा एउटैले जानेको हुन्छ भन्ने कुरा भएन, हामीले धान मकै तरकारी अन्य बालीहरूलाई हेरिरहेको र यो 2-3 वर्ष मात्रै भयो रबरलाई बुझ्न थालेको र यसमा आइसकेपछि हामीले त्यसको बारेमा सबै कुरा नबुझे पनि हामीले चाहिँ के गरेका छौँ भने त्यस्तो कुनै समस्या आएमा हामीले चाहिँ रबर विज्ञ हाम्रो जुन ट्रेनर पनि हामीले उहाँलाई नै मगाएका थियौँ, राजु पौडेल, उहाँको सहयोग लिएर र यहीँ पनि रबरमा धेरै वर्षदेखि काम गर्नुभएको जस्तै दिलीप गोस्वामी सरहरू, बालकृष्ण सापकोटा उहाँहरू हुनुहुन्छ, उहाँहरूसँग सल्लाह गरेर पनि उहाँहरूले पनि धेरै कुरा बुझ्नु भएको छ, व्यावहारिक ज्ञानहरू उहाँसँग भएको हुँदाखेरि उहाँहरूसँग सल्लाह गरेर त्यसलाई चाहिँ हामीले अगाडि बढाइरहेको छौँ।
अहिले रेडियो भिजन मार्फत चाहिँ तमाम श्रोताहरूले यो कार्यक्रम सुनि पनि राख्नु भएको छ होइन, अब नयाँ किसानहरूलाई अथवा नयाँ खेती गर्न चाहने युवाहरूलाई चाहिँ के भन्नुहुन्छ, कसरी खेती गर्नुहोस् अथवा कसरी लाग्नुहोस् भनेर? तपाईँ एकजना प्राविधिक भएको होइन सरकारी कर्मचारीको हिसाबले जुन कार्यक्रममा संलग्न भएको हिसाबले कसरी सुझाव दिन चाहनुहुन्छ?
अब सम्भवतः आफ्नो बाँझो जमिन छ, त्यस्तो धान मकै अन्य उत्पादन त्यति राम्रो नहुने खालको अथवा खोलाले छोडेको त्यस्तो खालको जमिन छ भने रबर जोनसँग समन्वय गरेर हामी चाहिँ बगान बनाउँछौँ अथवा चाहिँ रबर रोप्छौँ भन्नुहुन्छ भने त्यस्तो खालको कार्यक्रममा हाम्रो सपोर्ट हुन्छ, र अब धानै खेत मासेर रबर लगाउने कुराहरू चाहिँ अब हामीले भन्न हुँदैन किनभने त्यस्तो ठाउँमा राम्रो फस्टाउँदैन पनि हुँदैन पनि, त्यो हिसाबले चाहिँ एकचोटि अब भनौँ रबर झापामै पनि धेरै ठाउँमा रबर छ, प्रायः ती ठाउँलाई गएर हेरेर आफ्नो ठाउँमा हुने हो होइन त्यो विचार गरेर चाहिँ रबर खेती लगाउनु भयो भने त्यसमा साथ र सहयोग रबर जोनको हुनेछ।
जोन सञ्चालनका लागि जोन क्षेत्रमा रहेका कानुन बमोजिम दर्ता भएका कृषि कार्यमा संलग्न उद्यमी कृषक वा व्यवसायिक कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिहरू मध्येबाट संयोजक उपसंयोजक सचिव र सहसचिव गरी 9 सदस्यीय जोन सञ्चालन समिति जसमा 33% महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै प्रमुख कार्यकारी समितिमा कम्तीमा 1 महिला हुनुपर्ने सोही समिति मार्फत जोन सञ्चालन र सहजीकरण गरिनेछ। यतिखेर झापामा पनि रबर जोन कार्यक्रममा सञ्चालक समिति गठन गरेर कार्य थालनी भएको छ। अघिल्लो आर्थिक वर्षमा पनि कसरी उत्पादन बढाउने र उत्पादित वस्तुको प्रशोधन कसरी गर्ने, प्रशोधित वस्तुको बजारीकरण कसरी गर्ने, औद्योगिकरणतर्फ कसरी लैजाने भन्ने विविध पक्षमा छलफल भएको थियो। तर सीमित स्रोत र साधनलाई उपयोग गर्दै केही कामहरू अगाडि बढेका थिए। चालु आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा तुलनात्मक हिसाबमा बजेट पनि बढिरहेकाले यो वर्ष धेरै कामहरू हुन सक्ने सम्भावना रहेका छन्। अहिले पनि रबर जोनलाई कसरी व्यवस्थित र फराकिलो बनाउने, साथै यसको क्षेत्र विस्तार कसरी गर्ने भनेर कर्मचारी र किसानहरू लागि परेका छन्। यस वर्ष पनि कार्यक्रमको सुरुदेखि नै जनताहरू उत्साहित भएर लागेका छन्। परियोजना सञ्चालनको प्रथम वर्षमा प्रत्येक जिल्लामा भौगोलिक सम्भाव्यता तथा स्थानीय आवश्यकताका आधारमा छानिएका कम्तीमा 10 हेक्टर क्षेत्रफल तोकिएका जिल्लामा तोकिएका संख्या गरी कम्तीमा 2100 साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेटहरू, प्रत्येक जिल्लामा 100 हेक्टरका 2 गरी कम्तीमा 150 व्यावसायिक कृषि उत्पादन केन्द्र ब्लकहरू स्थापना गरिने जनाइएको थियो। सोही अनुसार अहिले कार्यक्रम सञ्चालन भइरहेको छ। त्यसै गरी तोकिएका 30 जिल्लामा 500 हेक्टर क्षेत्रफलमा कम्तीमा 30 कृषि उत्पादन तथा प्रशोधन केन्द्र जोनहरू स्थापना गरिने छन्। प्रत्येक प्रदेशमा 1000 क्षेत्रफलमा कम्तीमा 7 वृहत कृषि उत्पादन तथा औद्योगिक क्षेत्र सुपर जोन पनि स्थापना गर्ने कार्य अघि बढेको छ। सोही अनुसार झापामा रबरको सम्भावना अति नै रहेको र रबर खेती हुने उपयुक्त जमिन पनि झापामा प्रशस्तै भएकाले यसबाट यहाँका किसानहरूले धेरै लाभ लिन सक्ने देखिएको छ। साथै त्यत्तिकै खेर गएका बाँझा जमिनहरूलाई उपयोग गर्न र भूक्षय र प्राकृतिक संरक्षणमा पनि टेवा पुग्ने उद्देश्य जोन मार्फत लिएको छ र सोही अनुसार काम पनि अघि बढिरहेको छ। यसले पूर्णता पाउन सकोस् हाम्रो पनि कामना छ। आजलाई कार्यक्रम झापामा जोन सुपर जोन कार्यक्रम यति नै। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँहरूको अमूल्य सल्लाह र सुझावलाई लिएर हामी आगामी कार्यक्रम उत्पादन गर्ने नै छौँ। तपाईँहरूको सल्लाह र सुझावका लागि रेडियो भिजनको टेलिफोन नम्बर 023545514 टेलिफोन गरेर आफ्नो सुझाव राख्न सक्नुहुनेछ। आजलाई प्रविधिमा साथ दिने पुष्पा भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। नमस्कार।